अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
सुर्खेतमा प्रदेश सभा र मुख्यमन्त्रीको कार्यालय तयार, प्रदेश सातका स्थानीय राजधानी पहाडमै हुनुपर्ने माग राख्दै आन्दोलनमा।
पश्चिम नहर सिक्टा सिंचाइको पानी परीक्षणका लागि छोडियो। बर्दियाको राजापुरमा मकवानपुर धानको मूल्य नतोकिँदा किसान मर्कामा।
बाँकेमा समानुपातिक तर्फको मतगणना सकियो, काङ्ग्रेस पहिलो, कैलालीमा सबै महिला उम्मेद्वार पराजित।
र बैतडीमा 40 लाख खर्चेर पनि मतदाता शिक्षा प्रभावहीन, आजदेखि नेपालगञ्जमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा महोत्सव हुँदै।
अन्तर्राष्ट्रिय प्रविधिद्वारा डिजाइन गरिएका 100% उच्च गुणस्तर प्रमाणित युक्त सुन तथा हिराका गहनाहरू अधिराज्यभरि उपलब्ध छ।
हामी सधैँ ग्राहकको सन्तुष्टि प्रति सचेत र समर्पित छौँ।
टिसा ज्वेल्स एन्ड डायमन्ड,
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
पश्चिम डायरीको सुरुमा प्रदेश नम्बर 6 प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालय तयार भएको खबर लिएका छौँ अन्नपूर्ण पोस्टबाट। प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएसँगै सुर्खेतमा प्रदेश संसदको बैठक र मुख्यमन्त्रीको कार्यालय राख्ने ठाउँको टुङ्गो लगाइएको छ। सरकारले प्रदेश राजधानीको औपचारिक निर्णय गर्न बाँकी नै रहे पनि सुर्खेतमा भने प्रदेश 6 संसद र प्रदेश सरकारका मन्त्रालय राख्ने गरी आन्तरिक तयारी पूरा गरिएको हो। प्रदेश सभाका पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फका सांसदहरू निर्वाचित भएर आइसकेका छन् भने समानुपातिक तर्फको परिणाम पनि केही दिनभित्रै आउनेछ। परिणाम हासिल भएको एक महिनाभित्र नयाँ सरकार बनिसक्नुपर्ने कानुनी व्यवस्था भएकाले 2-3 दिन साताभित्रै पहिलो बैठक बनिसक्नुपर्छ। मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा प्रदेश सरकार अन्तर्गतका संरचनाहरूका लागि आवश्यक पर्ने भवनको टुङ्गो लगाइसकेको छ। सरकारले औपचारिक रूपमा प्रदेश राजधानी र प्रदेश प्रमुख तोक्ने बित्तिकै आफूहरू संसदको पहिलो बैठक बसाउन तयार रहेको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार भवनको टुङ्गो लागेसँगै आवश्यक फर्निचर र अन्य सामग्री समेत जुहो भइसकेको छ। प्रदेश संसदको बैठक वीरेन्द्रनगरमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा बस्नेछ। यो प्रदेशमा प्रत्यक्षबाट 24 सांसद चयन भइसकेका छन्। अब समानुपातिकबाट 16 सांसद चयन हुनेछन्। ललित बहादुर बुढाले खबर लेख्नु भएको छ।
7 प्रदेशका 7 पहाडी जिल्लाका स्थानीयले राजधानी पहाडी जिल्लामै हुनुपर्ने माग राखेका छन्। सरकारले बिहिबार राजधानी तोक्ने भएपछि 7 प्रदेशको राजधानी पहाडमै हुनुपर्ने पहाडी जिल्लावासीले माग गरेका हुन्। पहाडी जिल्लामै राजधानी हुनुपर्ने मागसहित डडेलधुरामा हिजो एक सङ्घर्ष समिति समेत गठन गरी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य प्रकाश साउदको संयोजकत्वमा 101 सदस्यीय सङ्घर्ष समिति गठन गरिएको हो। समितिमा जिल्ला स्थित सम्पूर्ण सङ्घ संस्थाका प्रतिनिधि र स्थानीय रहेका छन्। प्रदेशको अस्थायी राजधानी कैलालीको अतरीय तोक्न लागेको बाहिर आएपछि सङ्घर्ष समिति गठन गरी पहाडी जिल्लामै राजधानी राखिनुपर्ने माग राख्दै आन्दोलन थालनी गरिएको संयोजक साउदले बताउनुभयो। अखण्ड सुदूरपश्चिमको आन्दोलन का समयमा खप्तर र राज्य स्थापनाका लागि डडेलधुरा लगायत पहाडी जिल्लाको आन्दोलन प्रभावहीन हुन पुगेकाले त्यसबेला असफल भएको उहाँले बताउनुभयो। आजको नागरिक दैनिकमा पुष्कर भण्डारीले खबर लेख्नु भएको छ।
राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाले नहरमा पानी परीक्षण सुरु गरिएको छ। आयोजनाको पश्चिम नहरको काम अन्तिम चरणमा पुगेपछि परीक्षणका रूपमा पानी छाडिएको हो। खेती गर्ने समय सुरु भएकाले एक दशकदेखि निर्माणाधीन आयोजनाले 15 वर्षपछि पहिलो पटक परीक्षणका रूपमा पानी छाडिएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रकाश कार्कीले बताउनुभयो। 2062 सालदेखि सुरु भएको आयोजनाको हालसम्म 55% काम सम्पन्न भएको छ। यसको पश्चिमतर्फको मूल नहर निर्माण कार्य 99% सम्पन्न भएको आयोजनाका सिडिई कार्कीको भनाइ छ। उहाँका अनुसार जम्मा 45.25 किलोमिटर रहेको पश्चिम नहरको निर्माण कार्य पूरा भई बीचका केही पुल निर्माण गर्न बाँकी छ। पश्चिमी नहर निर्माण भएपछि किसानका लागि खेती गर्न पानी छाडिएको आयोजनाले जनाएको छ। गोविन्द देवकोटाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
खाद्य संस्थान अन्तर्गत आधुनिक धान चामल कारखाना राजापुरले धेरै उत्पादन हुने मकवानपुर जात धानको समर्थन मूल्य अझै कायम गरेको छैन। राजापुर क्षेत्रमा 80% भन्दा बढी उत्पादन हुने धानको मूल्य नतोक्दा स्थानीय किसान मर्कामा परेका छन्। मकवानपुर धानको समर्थन मूल्य कायम नगरेकाले उनीहरूले सस्तोमा व्यापारीलाई बेच्न बाध्य भएको गुनासो छ। संस्थानले मोटो धानको समर्थन मूल्य कायम गरिसकेको भए पनि अन्यको तोकेको छैन। हरेक वर्ष कार्तिकको पहिलो साता मूल्य कायम गर्नुपर्नेमा केन्द्र को निर्देशन नआएका कारण मकवानपुर धानको मूल्य कायम नगरिएको हो। राजापुर पाताभार मानपुर पटरामा व्यापारीले किसानसँग मोटो धान 2050 खरिद गर्दै आएका छन्। यसै गरी मकवानपुर धान 2360 रुपैयाँमा खरिद भएको व्यवसायीले बताएका छन्। गत वर्ष मोटो धान 2100 मकवानपुर, मध्यम 2400 र मसिनो 2500 रुपैयाँसम्म खरिद भएको खाद्य संस्थानले जनाएको छ। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
देशभरिमा सम्भवतः सबैभन्दा बढी महिला निर्वाचनमा प्रतिस्पर्धा रहेको कैलालीमा कुनै पनि महिला उम्मेद्वार विजयी हुन सकेनन्। प्रतिनिधि सभा 6 र प्रदेशसभा 6 गरी कैलालीका विभिन्न निर्वाचन क्षेत्रबाट 12 महिला उम्मेद्वार प्रतिस्पर्धामा रहे पनि कसैले जित हासिल गर्न सकेनन्। चर्चामा रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर 5 प्रधानमन्त्री पत्नी डाक्टर आरजू राणा देउवाले 4,000-8,000 भन्दा बढी मतले आदिवासी राणा थारू समुदायका नेकपा एमालेका नेता नारदमुनी राणासँग पराजित हुनुभयो। वाम गठबन्धन र नेपाली कंग्रेस दुवैले प्रतिनिधि सभा सदस्यमा महिला उम्मेद्वार उठाएको कैलाली क्षेत्र नम्बर 1 दुवै उम्मेद्वारलाई टिकापुर घटनाका आरोपी रेशमलाल चौधरीले पराजित गर्नुभयो। 2 अघि भएको टिकापुर घटनाका आरोपी रेशमलालको जितलाई भने अप्रत्याशित रूपमा हेरिएको छ। पश्चिम टुडेमा खबर छ।
यता बाँकेमा समानुपातिकतर्फको मतगणना पनि सकिएको छ। हिजो दिउँसो सबै मतगणना सकिएको बाँकेका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो। सुवेदीको जिम्मेवारीमा रहेको बाँके क्षेत्र नम्बर 2 मङ्गलबार नै गणना सकिएको थियो भने क्षेत्र नम्बर 1 र 3 गणना शुक्रबार सकिएको हो। प्रत्यक्षतर्फ बाँके क्षेत्र नम्बर 2 खबाट प्रदेशसभा मात्र जित्न सफल नेपाली काङ्ग्रेस पार्टी बाँकेको समानुपातिकतर्फको मतमा भने प्रतिनिधि सभातर्फ समेत पहिलो भएको छ। काङ्ग्रेसले समानुपातिकतर्फ बाँकेमा प्रतिनिधि सभा सदस्यमा 50,856 मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। झन्डै 2,000 मत कम नेकपा एमाले 48,697 मत प्राप्त गरी जिल्लामा दोस्रो हुन सफल भएको छ। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नारासहित आजदेखि नेपालगञ्जमा सुरु हुन लागेको 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव 2074 उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम तय भएको छ। बिहान 11 महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव आयोजक प्रचार प्रसार उपसमिति संयोजक बसन्त लामिछानेले बताउनुभयो। आगामी पुष 5 गतेसम्म नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा सञ्चालन हुने महोत्सव भव्य र सभ्य हुने आयोजकले दावी गरेका छन्। महोत्सव आयोजक समितिका संयोजक बुद्धि प्रसाद अधिकारीले महोत्सवको भव्य तयारी भएको र त्यसको औपचारिक उद्घाटन उपराष्ट्रपतिबाट नै हुने जानकारी गराउनुभयो। अधिकारीले महोत्सवले बाँके मात्र नभई यस आसपासका जिल्लाहरूसँगै सिङ्गो पश्चिम नेपालमै पढौँ र पढाउँ संस्कृतिको विकास गराई सभ्य एवं शालीन समाज निर्माणको अभियानमा एउटा कोसे ढुङ्गा साबित हुने विश्वास लिएको बताउनुभयो। महोत्सव उद्घाटन पूर्व बिहान 9 नेपालगञ्जको धम्बोजीदेखि रथयात्रासहितको ऱ्याली घरबारी टोल बागेश्वरी मन्दिर त्रिवेणी चोक न्यू रोड पुष्पलाल हुँदै सडक डिभिजन परिसरमा रहेको महोत्सव स्थलमा पुगेर औपचारिक कार्यक्रममा परिणत हुनेछ। मिशन टुडेमा खबर छ।
उता मतदाता शिक्षाका लागि बैतडीमा 40,00,000 खर्च भए पनि मतदाता शिक्षा प्रभावहीन देखिएको छ। मतदाता शिक्षाको अभावमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लामा समानुपातिकतर्फ 17% मतबदर भएको छ। प्रतिनिधि सभाको समानुपातिकतर्फ 74,775 मत खसेकोमा 12,751 मत बदर भएको हो। यस्तै प्रदेशसभा सदस्य कका लागि समानुपातिकतर्फ 37,000 979 खसेको मतमध्ये 7094 मतबदर भएको छ भने प्रदेश सभा खमा समानुपातिकतर्फ खसेको 36796 मतमध्ये 8842 मतबदर भएको छ। आजको नागरिक पश्चिमेलीमा बीरा गडाले लेख्नु भएको छ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा दैलेखमा धेरै मतबदर भएको छ। जिल्लामा 2 प्रतिनिधि सभा र 4 प्रदेश सभा सदस्यका लागि भएको प्रत्यक्षतर्फ र समानुपातिकतर्फको निर्वाचनमा अत्याधिक बदर मत भेटिएको छ। प्रत्यक्षतर्फ दुवै निर्वाचन क्षेत्रमा गरी जम्मा 1,39,944 मतदाता संख्यामा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा 5,404 मतबदर भएको पाइएको छ भने चारवटा प्रदेश सभा सदस्य निर्वाचनमा 4,437 मतबदर भएको छ। एकगिराज थापाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा बाँकेमा प्रतिनिधि र प्रदेश सभा सदस्यको बदर मत बढ्नुको कारण
मतदाता चाहिँ शिक्षामा ढिलाइ हुनु, यसो राजनीतिक दलहरूले पनि अब सक्रियता रूपमा चाहिँ अब प्रत्यक्ष भन्दा अब चाहिँ के भने समानुपातिकमा के भने बढी प्रायोरिटी चाहिँ नदिनु
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर के एन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी कुलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया पाइल्स प्रोस्टेट मृगौलाको पथरी थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर के एन जोशी प्रमुख कन्सल्टेन्ट सर्जन गणेशमान चोक सुर्खेत रोड नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081520872 र 98581872।
हाम्रो चाहना सबैको चाहना गाउँ शहर जताततै बलियो घरको कामना 3030 सिमेन्टको आयु जमाना 3030 सिमेन्टको आयु जमाना
जय भागेश्वरी सिमेन्ट्स प्राली गनापुर नेपालगञ्जको उत्कृष्ट उत्पादन असाधारण शक्ति सुरक्षित भविष्य
त्रिशक्ति सिमेन्टको आयु जमाना
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए त्यो जय भागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग बाल रोग सर्जन हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच
एक्सरे भिडियो एक्सरे मुटुको एक्सरे नेबुलाइजर अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस् हाम्रा सम्पूर्ण सेवामा महिला ज्येष्ठ नागरिक अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली विद्यानगर 10 कोहलपुर डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98483523।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेमा जिल्लाको बदर मतको संख्या हेर्ने हो भने मतदाता शिक्षा प्रभावहीन भएको देखिन्छ। मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवकहरू खटाइए पनि बाँकेमा धेरै मत बदर भएको छ। बदर मत बढ्नुको कारणबारे कुराकानी गर्दै नेपालगञ्ज स्थित क्षेत्रीय कार्यालय नेपालगञ्जका वसन्तराज अधिकारी।
प्रत्यक्ष तर्फको अहिलेसम्म हामीले चाहिँ निकाल्दाखेरि 7% यो प्रत्यक्ष तर्फको बदरको हामीले चाहिँ निकालेका छौँ बाँकी जिल्लामा र चाहिँ अब समानुपातिकको आज बेलुकासम्म आउँछ। समानुपातिकको एक्युरेट डाटा सबै आज छैन अहिलेसम्म, अब गणना पनि भइरहेछन् कतिपय लास्ट स्टेजमा छ। अब त्यहाँ कुनै कुनै केन्द्रहरूको अलि बढी चाहिँ आयो भन्ने कुरा छ। जस्तो हाम्रो चाहिँ त्यहाँ हिर्मिनियाहरूतिर हिर्मिनियामा को चाहिँ उसमा अब धेरै बदर भयो, अब के अरे अब 900-600 मत पनि बद्र हुने अवस्था आयो भने निर्वाचन बहिष्कार गर्ने समूहले पनि बद्र गरेको अवस्था रहेछ भने कतिपय ठाउँमा चाहिँ के भनेपछि राजनीतिक दलहरूले पनि त्यसमा बढी ध्यान चाहिँ नदिएको र अब पब्लिकहरू पनि अब त्यसमा त्यति अब प्रत्यक्षलाई बढी ध्यान दिएर अब समानुपातिकलाई ध्यान चाहिँ नदिएको चाहिँ जस्तो पनि देखिन्छ। र अरू जिल्लाहरूको ट्रेन्ड हेर्दाखेरि पनि चाहिँ के भनेपछि समानुपातिकमा अलिकति हाम्रो हतार भएको हो अथवा समानुपातिकको बढी चाहिँ राम्रोसँग अब मतदान शिक्षा हुन चाहिँ नसकेको भन्ने ट्रेन्ड देखिन्छ छ।
अब स्थानीय तहको भन्दा चाहिँ यसपटि प्रतिनिधि र प्रदेशसभाको चाहिँ मतपत्र पनि सजिलो थियो, तर बदरमतको प्रतिशत हेर्दा चाहिँ स्थानीय तहभन्दा बढी देखिन्छ, यसले चाहिँ मतदाता शिक्षा नै प्रभावहीन भएको जस्तो देखिन्छ, यसमा के भन्नुहुन्छ यो निर्वाचन?
यस्तो छ, मतदाता शिक्षाको सम्बन्धमा यहाँ हामीले बुझ्नुपर्ने कुरा के छ भने पहिलो त कुरा पत्र दुई प्रकारको मतपत्र गराउने जस्तो यो चाहिँ के भने मतपत्र एक र मतपत्र दुई गरेर प्रतिनिधि सभा र चाहिँ के प्रत्यक्ष तर्फको प्रतिनिधि सभा र प्रदेश सभाको एउटैमा र चाहिँ अब समानुपातिको एउटामा गर्ने भन्ने पहिला राजनीतिक दलहरूसँगको सहमतिमा पछि चाहिँ फेरि के भने सर्वोच्च अदालतको चाहिँ निर्णय अनुसार त्यो चाहिँ अब के भनेपछि अब मतपत्र के भने प्रत्यक्षतिरको प्रतिनिधि सभा र प्रदेश सभाको अलग अलग भयो र चाहिँ के भने समानुपातिको एउटैमा मतपत्र एक र मतपत्र दुईमा भयो। त्यसरी हुँदाखेरि के भयो भने अब त्यसले गर्दाखेरि मतदान शिक्षा पनि 8-10 दिन ढिला भयो। हाम्रो अब दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा पनि हामीले चाहिँ लगभग 22-23 दिन जति मात्रै मतदान शिक्षा सञ्चालन गर्न पायौँ, एक महिनासम्म सञ्चालन हुने अवस्था रहेन।
खास यो बदर मत बढ्नुको कारण के हो? खास
आयोगको चाहिँ के निर्णय अनुसार अब चाहिँ पहिला चाहिँ दुई खाले मतपत्र हुने भएकोमा तिन खाले मतपत्र हुनु र त्यसले 8-10 दिन चाहिँ के भने मतदान शिक्षामा ढिलाइ हुनु, मतदान शिक्षा सामग्री पनि परिवर्तन हुनु, मतदाता चाहिँ शिक्षामा ढिलाइ हुनु, यसो राजनीतिक दलहरूले पनि अब सक्रियता रूपमा चाहिँ अब प्रत्यक्ष भन्दा अब चाहिँ के भने समानुपातिकमा चाहिँ के भने बढी प्रायोरिटी चाहिँ नदिनु र चाहिँ अब हाम्रो चाहिँ के भने मतदाता शिक्षाहरू पनि अब गाउँ गाउँमा जाँदाखेरि उहाँहरूले जानेका छौँ, हामीले सबै कुरा थाहा छ भनेर उहाँहरूबाट पनि नेग्लिजेन्स हुनु र चाहिँ अब ती कारणले गर्दाखेरि केही क्षेत्रहरू केही ठाउँहरूमा सबै ठाउँमा त्यो छैन, यसको अब चाहिँ समानुपातिकको कुल परिणाम आउन बाँकी छ। अब चाहिँ प्रत्यक्षतिरको त मैले भने त्यो पनि अरू जिल्लाको हेरिकन हाम्रो कमै हो बाँके जिल्लामा, चाहिँ अब चाहिँ समानुपातिकको पनि केही पर्केट ठाउँहरूमा त्यस्तो चाहिँ बढी देखिए पनि यसको चाहिँ अब प्रतिशत कति आउँछ त्यो हेरेर हामी भन्न सक्छौँ।
र अन्त्यमा चाहिँ बाँकी जिल्लाको बदरमतको संख्या हेर्ने हो भने मतदाता शिक्षा नै प्रभावहीन भएको पुष्टि हुँदैन र
मतदाता शिक्षा भनेको के हो भने मतदाता शिक्षा भनेको चाहिँ यो चाहिँ अब अहिले हाम्रो एउटा परिवर्तित सन्दर्भमा चाहिँ के भने निर्वाचनको एउटा चाहिँ नयाँ अभ्यास पनि हो, यसको चाहिँ अभ्यास र स्थानीय तहको चाहिँ निर्वाचनभन्दा अहिलेकोमा फेरि पूर्ण रूपमा परिवर्तन भएको अवस्था पनि हो र यसलाई चाहिँ हाम्रो के छ भने हुन त हाम्रो चाहिँ के भने मतदान शिक्षा प्रि इलेक्सन ड्युरिङ इलेक्सन र पोस्ट इलेक्सनमा सञ्चालन हुन्छ, हामीले अब मतदाताको के रजिस्ट्रेसन दर्ता गर्ने बेलादेखि नै यो प्रक्रियाहरू सुरु गर्छौँ र अझै यसलाई चाहिँ के भने अब उपरान्त यसको संरचनात्मक रूपमा नै यसलाई केही पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता पनि देखिन्छ।
नेपालगञ्ज स्थित क्षेत्रीय निर्वाचन कार्यालय नेपालगञ्जका प्रमुख वसन्तराज अधिकारी र कमला हमाल। अब अर्को सन्दर्भ, प्रदेश नम्बर 5 का मुख्यमन्त्रीका एक्ला दावेदारका रूपमा देखिएका नेकपा एमालेका नेता तथा नवनिर्वाचित प्रदेशसभा सदस्य शङ्कर पोखरेल र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाबीच हिज औपचारिक भेटवार्ता भएको छ। नेपालगञ्जलाई आर्थिक उपमहानगरका रूपमा विकास गर्न औपचारिक कार्ययोजना सार्वजनिक गरेका पोखरेल र ग्रेटर नेपालगञ्ज अवधारणालाई कार्यान्वयनमा जुटेका नगर प्रमुख राणाबीच नेपालगञ्जको भविष्य बनाउने विषयलाई लिएर भेटवार्ता भएको हो। यसैबीच नेकपा एमालेका नेता शङ्कर पोखरेलले सरकारले धमाधम नियुक्तिहरू गरिरहेको भन्दै रोक्न चेतावनी दिनुभएको छ। हिजो राजधानी काठमाडौँ जान दाङबाट निर्वाचन सकि नेपालगञ्ज आइपुग्नुभएका नवनिर्वाचित प्रदेशसभा सदस्य समेत रहनुभएका पोखरेलले पछिल्ला सरकारी नियुक्तिलाई अनुचित भन्दै रोक्न चेतावनी दिनुभएको हो। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
जिल्ला अस्पताल प्रमुख डाक्टर कौशल अलीको लापरवाहीले चन्द्रा सहायीको मृत्यु भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा स्थानीयले धरना दिएको खबर नागरिक पश्चिमेलीमा पवित्र कुमार शाहीले लेख्नु भएको छ। यो कालीकोटको खबर हो।
यस्तै कैलालीमा अवैधानिक र असुरक्षित तरिकाले गर्भपतन गराउनेहरूको स्वास्थ्यसँग खेलवाड भइरहेको छ। लुकीछिपी विभिन्न क्लिनिकमा गर्भपतन गराउनेहरू पुनः त्यही समस्या लिएर नेपाल परिवार नियोजन सङ्घमा पुग्ने गरेका छन्। गर्भपतनका नाममा बाहिरका क्लिनिकमा ठगिएर आउनेहरूको संख्या 45% वृद्धि भएको नेपाल परिवार नियोजन शाखा कार्यालय धनगढीले जानकारी दिएको छ। आजको पश्चिम टुडेमा खबर प्रकाशित छ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका म्यादी प्रहरीको मृत्यु भएको छ। गस्ती ड्युटीमा खटिएका बेला म्यादी प्रहरीको लडेर मृत्यु भएको हो। मृत्यु हुनेमा नौलगाड गाउँपालिका दुई सुखड मुण्डुका 19 वर्षीय वीरेन्द्र सिंह ठगुनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सबैको माया स्नेह र सदस्यता पाएर बाँके क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्यमा मोहम्मद इस्त्याक राई विजयश्री हात पार्न सफल हुनुभएको छ। उहाँसँगै प्रतिस्पर्धामा रहेका अन्य गठबन्धन तथा दलका जिम्मेवारीहरूलाई मतदाताले नरुचाई। सङ्घीय समाजवादी फोरम नेपालको तर्फबाट उम्मेद्वार रहेका मोहम्मद इस्त्याक राईले नै आफ्नो रोजाइमा पार्नुभयो। सबै मतदाताको अपार स्नेह र माया पाएर विजयी भएका राईले पनि समृद्ध बाँकेका लागि आफूले गरेका सबै प्रतिबद्धताहरू आगामी 5 वर्षमा त्यसको नतिजा देखिने गरी काम गर्ने बताउनु भएको छ। आजको समय अधिकारमा खबर प्रकाशित छ।
यसैबीच बाँके प्रदेश नम्बर 2 निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्र हमालले काङ्ग्रेसलाई कमजोर नठान्न चेतावनी दिनुभएको छ। नेपालगञ्जमा हिजो आयोजित विजयी र्याली पश्चात स्थानीय शहीद सेतु विकाचोकमा कोर सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, मित्रहरू, हामी अहिले पनि कमजोर छैनौँ। हामीले आफूहरूलाई कुनै पनि हालतमा कमजोर ठान्नु हुँदैन। पूर्व मेचीदेखि पश्चिम महाकालेसम्म नेपाली काङ्ग्रेसको सङ्गठन रहेकाले चुनावी पश्चिमबाट नआतिन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। सद्भाव दैनिकमा खबर छ, पश्चिम डायरीमा विजयी उम्मेद्वारहरूसँग मतदाताहरूको अपेक्षा।
बाटोघाटो होइन, चाहियो बिजुली बत्तीहरू चाहियो
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूर पश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। प्रदेश र प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै मतदाताहरूले प्रतिनिधिसँग विकासको अपेक्षा पनि गर्न थालेका छन्। चुनावका बेलामा गरेका प्रतिबद्धताहरू पूरा गर्नुपर्ने उनीहरूको भनाइ छ। विजयी प्रतिनिधि मतदाताको अपेक्षा बारे सुनौ विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाइ सहितको नागरिक आवाज।
तुलकी कुमारी बुढा थियो कि हामीले चुनेर गएका जितेर गएका प्रतिनिधिहरूले हाम्रो बाटोघाटो, शिक्षा, स्वास्थ्य सबैमा हाम्रो लागि अब धेरै राम्रो काम गरौँ, हामी यही भन्न चाहन्छौँ। र अब
मेरो नाम धनमाया विष्ट, जुन अहिले हाम्रो उम्मेदवारले जित्नु भएको छ, हामीलाई जाने बाटोघाटो होइन, चाहियो बिजुली बत्तीहरू चाहियो।
गोपाल सिंह ठकुरी हो। हामीलाई चाहिँ अरूभन्दा पनि सुविधा चाहिँ अब पानीको चाहिँ सुविधा चाहियो।
बम्बार रोकाया, विकास गराउँला, कुनै के गराउँला भन्ने एउटा अपेक्षा त्यही छ, अरू केही छैन। त्यो त हामीलाई चाहना केही छैन। अब म गाडी बाटो ल्याउँला, हाम्रो पहाडको ठाउँमा गाडी ल्याउँला भन्ने एउटा अपेक्षा राखेका छन्, अरू केही छैन।
मेरो इच्छा त अब काङ्ग्रेसबाट त विजय हुनुभएछ, अब राम्रो सब राम्रोसँग काम गर्नुहोस् होइन।
आइतराम ढकाल, देशवासीहरूलाई तपाईँले सबै आफ्नो हातेमालो गरेर अँगालो हालेर एकै मनका, एकै पवनका, एकै विचारका, कुनै जातिभाव नगरेर, भेदभावना नगरेर सबै देशका हाम्रा सम्पूर्ण नेपाली दाजुभाइलाई सबैको सहायता दिनुहोला भन्ने अपेक्षा गरेका छौँ।
मेरो नाम श्याम कुमार भट्ट हो। गरिबहरूलाई मान्छेले सताउँछन् होइन, पुलिस प्रशासनले सताउँछन्, त्यस कारण गरिबलाई चाहिँ नि तपाईँले, मैले अहिले भर्खरै उहाँलाई भनेर पनि आएछु, हेर्नुहोस् गरिबलाई गर्नुहोस् र न्यायचितमा गर्नुहोस् होइन, भ्रष्टाचार उन्मुक्त गर्ने।
प्रदेश सभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर दुईमा बहुमत सिटमा विजय हासिल गरेसँगै मधेस गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपा प्रदेश सरकार निर्माणसँगै पार्टी एकताको कसरतमा जुटेका छन्। स्थानीय तह निर्वाचनमा प्रदेश दुईमा पाएको मतले हैसिएका फोरम र राजपा प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर मैदानमा उत्रेका थिए। यो गठबन्धनलाई प्रदेशसभामा प्रत्यक्षतर्फ प्रष्ट बहुमत प्राप्त भएको छ। प्रत्यक्षतर्फ 64 सिट रहेको यस प्रदेशमा मधेस गठबन्धनले 35 सिट जितेको छ। आजको नागरिक दैनिकमा खबर प्रकाशित छ।
बाजुरामा स्थानीय तह निर्वाचन सकिएको छ महिना बितिसक्दा पनि बुढीगङ्गा नगरपालिकाको नगरसभा सञ्चालन हुन सकेको छैन। नगरसभा भवन नगरपालिकाको दैनिक कामकाज र विकास निर्माणका काम ठप्प भएका हुन्। दैनिक कार्यालय सञ्चालन बाहेक सबै काम अस्तव्यस्त रहेको नगरपालिकाका कर्मचारीले बताएका छन्। कृष्ण ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
दार्चुलाका अधिकांश किसान टनेलमा विभिन्न मौसमी तथा बेमौसमी तरकारी लगाइरहेका छन्। खुल्ला रूपमा भन्दा टनेलमा बढी तरकारी उत्पादन हुने भएका कारण किसान त्यसतर्फ आकर्षित हुन थालेका हुन्। उत्पादन बढी हुने, बेमौसमी तरकारी फलाउन सकिने, आधुनिक प्रविधियुक्त र सिँचाइ गर्न सजिलो हुने भएकाले किसानलाई टनेलभित्र तरकारी खेती गर्न सहज भएको सामुदायिक ग्रामीण विकास समाज नेपालका टिम लिडर अशोक ओझाले जानकारी दिनुभयो। आजको पश्चिम टुडेमा खबर प्रकाशित छ।
डडेलधुराको अमरगढी नगरपालिकाका नगर कार्यपालिकाको कार्यालयमा गरिएको तालाबन्दी एक महिना बित्दा समेत खुल्न सकेको छैन। नगर प्रमुखले आफू खुसी निर्णय गर्न थालेपछि विरोध गर्दै गत मङ्सिर 1 गते अमरगढी नगरपालिका वडा अध्यक्ष नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्नुभएको थियो। पुष्कर भण्डारीले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
रोल्पाको निर्वाचन क्षेत्र कबाट 5 नम्बर प्रदेशसभा सांसदमा निर्वाचित कुलप्रसाद केसी सोनामले आफू मुख्यमन्त्रीको आकांक्षी भएको बताउनु भएको छ। वाम गठबन्धनबाट उम्मेद्वार भई विजयी बन्नुभएका सोनामले माओवादी विद्रोह भएको क्षेत्र र प्रभाव रहेको प्रदेश नम्बर 5 र 6 आफूले मुख्यमन्त्रीमा दावी गर्न पाउनु स्वाभाविक रहेको समेत प्रतिक्रिया दिनुभएको छ। आजको अन्नपूर्ण पोस्टमा खेमबहादुर बुढाले लेख्नु भएको छ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले मोटरसाइकल दुर्घटनामा परि घाइते भएका महासंघका जिल्ला सहसचिव तपेन्द्र धामीको उपचारका लागि पत्रकार तपेन्द्र धामी बचाउ अभियान सञ्चालन गरेको छ। पत्रकार महासंघको आकस्मिक बैठकले मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका पत्रकार धामीको उपचारका लागि सहयोग संकलन गर्ने, आर्थिक सहयोगका लागि विभिन्न निकाय र पत्रकार महासंघ केन्द्रमा अनुरोध गर्ने निर्णय समेत गरेको छ।
कोहलपुरमा जारी बुम अन्तर क्याम्प्स क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा मोडर्न कलेज नेपालगञ्ज विजयी भएको छ। भिरकुटी कलेज नेपालगञ्जलाई 86 रन अन्तरले पराजित गर्दै मोडर्न विजयी भएको हो। टस जितेर पहिलो मैदानमा उत्रिएको मोडर्नले निर्धारित 20 ओभरमा सबै विकेट गुमाउँदै 133 रन जोड्न सफल भएको थियो। मोडर्नका लागि एस हमालले 51 सहित अर्धशतकीय पारी खेल्नुभयो। 134 रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भिरकुटी कलेज 47 रनमै समेटियो। भिरकुटीलाई सस्तैमा समेट्ने क्रममा मोडर्नका विजय चौधरी, एस हमाल र प्रतीक गिरीले समान 3-3 विकेट लिए। खेलमा सर्वाधिक 51 रन जोड्नुका साथै 3 विकेट लिएका एस हमाललाई म्याथ अफ दि म्याच घोषित गरियो। आजको नागरिक पश्चिमेलीमा खबर प्रकाशित छ।
पश्चिम डायरीमा अब नागरिक मत। प्रदेश र प्रतिनिधि सभा निर्वाचनबाट आएको मत परिणामका विषयमा आजको नागरिक मत केन्द्रित छ। सुनौ बाँकेका डिकेन्द्र खड्काको विचार।
अब अहिलेको जुन मत परिणामको नतिजा आइरहेको छ नि, यसलाई मैले चाहिँ अनपेक्षित रूपमा लिएको छैन, अपेक्षित रूपमा लिएको छु। किनभने जनताले जुन किसिमको अहिले आफ्नो भर्डिक्ट दिएका छन् नि, यो एक प्रकारको ठिकै हो, उचित नै हो जस्तो लाग्छ मलाई, होइन?
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालय तयार। प्रदेश नम्बर 7 का स्थानीय राजधानी पहाडमै हुनुपर्ने माग राख्दै आन्दोलनमा।
पश्चिम नहर सिक्टा सिंचाइको पानी परीक्षणका लागि छोडियो। बर्दियाको राजापुरमा मकवानपुर धानको मूल्य नतोकिँदा किसान मर्कामा।
बाँकेमा समानुपातिक तर्फको मतगणना सकियो। काङ्ग्रेस पहिलो, कैलालीमा सबै महिला उम्मेद्वार पराजित।
र बैतडीमा 40 लाख खर्चेर पनि मतदाता शिक्षा प्रभावहीन। आजदेखि नेपालगञ्जमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा महोत्सव हुँदै।
पश्चिम डायरी कृष्णसारएफएम.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी देवसँगै लक्ष्मी र म सावित्री बिदा हुन्छौँ। आज मङ्सिर 28 गते बिहिबार डिसेम्बर 14 तारिक तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। नमस्कार।